والصلاة والسلام على رسول الكريم اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم جاتے وقت حضرت جی ہمیشہ بیان دیتے تھے اور بڑے کام کی باتیں بتا کے جاتے تھے کچھ رائیں بتاتے تھے کچھ واقعات سناتے تھے لیکن اب چونکہ وقت بہت قلیل ہے اور آپ نے بہت سارے بیانات سن بھی لیے اور انشاءاللہ ہم سب اس پر عمل بھی کریں گے یعنی بیان سے زیادہ جو ضروری چیز ہے نا چاہے مختصر سی بات آدمی سن لے پھر اس پر عمل پیرا ہو. آپ لوگوں نے ماشاءاللہ ایک قلعہ سمجھ لے کیا ہے, وہاں ہم نو دن رہے ہیں اور ذکر اذکار حضرت جی کی میت حاصل نہیں, بیرونی ممالک سے جو ساتھی آئے انہوں نے اپنے حال احوال سنائے, جو علماء کرام تشریف لائے تھے انہوں نے اپنی باتیں کی, دن میں جو کچھ ہوا. ابھی بات یہ ہے کہ ذکر واقعی بہت افضل چیز ہے, اس میں کوئی شک نہیں ہے کہ یہ اللہ کا نام ہے. اور اس اللہ کے نام کی قدر کیسے ہوگی جب اللہ کے احکامات پر آپ پورا عمل کریں گے, عمل کریں گے, کوشش کریں گے. کوشش ہی نہیں کریں گے تو بات نہیں بنے گی. مجھے یاد ہے کہ حضرت جی نے جب ذکر شروع کیا تھا 1968 میں, 68 میں حضرت حلقے میں آئے, تو وصال پور میں جب ہم آئے اس وقت جماعت نہ ہونے کے برابر تھی, ایک یا دو ساتھی تھے. حضرت جی جہاں دن میں وقت لگتا تھا کمرہ بند کر کے نہ اللہ اللہ کرتے تھے, آپ یقین کریں ود آؤٹ اینی ایگزیجریشن, بغیر کسی مبالغہ آرائی کے ایسے لگتا تھا کہ اندر کوئی انجن چل رہا ہے اور یہ مکان اڑ جائے گا, یہ آواز ہوتی تھی. آج ماشاء اللہ 2000 یا 2500 یا 1500 یا 1200 تھے, ایسے لگتا تھا جیسے کہتے ہیں نا جی شروع کریں تو جیسے کوئی چیز کاٹ لیتے ہیں تو بندہ ادھر دھیان اس کا ہو جاتا. یہ ذکر جو ہے نا ایک کسی کو دکھانے کے لیے نہیں کرنا, اگر آپ واقعتا میں آپ کو بتاؤں اگر آپ محبت سے کر رہے ہو نا, ہو نہیں سکتا کہ آپ شان شانہ نکلے. ایک بوڑھا آدمی تھا جو حضرت کی زندگی میں آیا اور روتا تھا, کہتے ہیں مجھے بہت بعد میں پتہ لگا, وہ ذکر جب کرتا تھا وہ بوڑھا آدمی ایسے لگتا تھا کہ انجن شنٹنگ کر رہا ہے, اس کی آواز آتی. آج ایسے ہم تشریف رکھتے تھے جیسے نیند آئی ہوئی ہے اور پھر ایک مجبوری ہے جو کر رہے ہیں. اور ابھی جو بات سننے کے لیے بھی مطلب ہے, جب آپ کو کہا نا بات سننی ہے تو دین کی بات سننے کے لیے جتنا چل کے آئے گا اس رستے میں جتنی دور تک پٹ ہے وہ بھی اس کی نیکیوں میں لکھی جائے گی. ایک بات جس پر حضرت جی نے اکثر زور دیا ہے وہ ہے معاملات. بڑے حضرت جی بھی معاملات پر انہوں نے بڑی تاکید کی, اور معاملات کو بڑے حضرت جی فرمایا کرتے تھے کہ مسلمانوں نے اسے عبادت سمجھا ہی نہیں ہے. وہ جناب سجدے پہ سجدہ, نوافل, نمازیں, تہجد, اور اس کے بعد بیت اللہ کی زیارت, عمرے کے لیے جا رہے ہیں, حج کے لیے جا رہے ہیں, بعض نے 6-6 حج کیے ہوتے ہیں, کئیوں نے 150 عمرہ کیا ہوتا ہے, بعض سال میں 4-4 6-6 عمرے کرتے ہیں, لیکن معاملات میں بہت پیچھے ہیں. ایک واقعہ جو بڑے حضرت جی سناتے تھے, ایک آدمی مزدوری کرنے کے لیے انگلینڈ میں گیا, بڑا پرانا بات ہے, تو وہاں جا کے اس نے جو کچھ کماتا تھا نا وہ اپنے مالک کو دے دیتا تھا, ان پڑھ آدمی تھا, کہ جب میں جاؤں گا تو آپ مجھے دے دیں. جب اس نے دیکھا کہ اب میرے پاس اتنے پیسے ہو گئے ہیں کہ گھر جاؤں گا تو جس مقصد کے لیے آیا تھا وہ انشاءاللہ پورا ہو جائے گا, اس نے جب اس مالک سے پوچھا کہ میرے پیسے, اس نے کہا کون سے پیسے, اب اس کے لیے تو یہ قیامت تھی. اب یہ روئے اور ہر ایک سے پوچھے کہ میں کیا کروں. ایک آدمی وہاں تھا, اس نے کہا آپ ان کے پادری کے پاس چلے جائیں. اس نے جا کے نا اس پادری کو جو ان کا پریچر تھا, مبلغ تھا یا ان کا جو مولوی تھا, اس کے پاس گیا, اس کو کہا کہ اس طرح سے میرے ساتھ واقعہ ہوا. اس شخص نے دیکھا, وہ اس کے ساتھ آیا, اس آدمی کے پاس گیا, اس نے کہا مجھے اس آدمی نے بتایا کہ تو مسلمان ہو گیا. اس نے کیا کہا اس عیسائی کو کہ مجھے اس مزدور نے بتایا ہے کہ تو مسلمان ہو گیا. اس نے کہا جی نہیں. उसने कहा तो फिर ये आदत तो मुसलमानों की है कि किसी का पैसा रख लेना। उसने उसी वक्त गया, सारा पैसा उसको दिया और माफ़ी भी मांगी। ये वाक़ हजरत जी सुनाया करते थे, बड़े हजरत जी रहमतुल्लाह। आज मामलात की ये हालत है, एक ही पेट से निकलते हैं, एक ही माँ के बच्चे होते हैं, एक ही बाप के बच्चे होते हैं, बहनों का ऐसा नहीं लेना। ये क्या बात है, इसकी शादी की थी हमने, इसको जेवर डाल दिया था, खेस तुलाइयाँ दी थी। हजरत फरमाते हैं अगर बहनों का ऐसा खाया हुआ है, इस जिक्र का आपको कोई फायदा नहीं होगा। ये महज थकावट होगी। आप आके नामदार सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर अमल नहीं करेंगे और फिर साथ कहेंगे कि हम जिक्र भी कर रहे हैं, ये हो नहीं सकता। ये सिखाया भी इसलिए जाता है कि आपके अमाल साले हो जाएं। अगर इस जिक्र की वजह से आपके अमाल साले नहीं हो जाते तो जो कुछ आपने यहाँ किया यहीं रह जाएगा। हजरत फरमाते हैं इस मजमे में ऐसे लोग भी आपको मिलेंगे जो 10 साल हो गए जिन्होंने अपनी बहनों का हक मारा हुआ है, उनको नहीं दे रहे। इनको जब 40 बनाया जाता है तो इनको फिर अकरबा याद आ जाते हैं। कोई आपके साथ नहीं जाएगा, ना बहन जाएगी, ना भाई जाएगा, ना माँ जाएगी, ना बाप जाएगा, अकेले होंगे। जो कुछ किसी का देना है फौरी तौर पे तो इरादा करें, इससे पहले कि आप मर जाएं और आपका ये रह जाए। किसी की चप्पा ज़मीन अगर आपने ली है ना, तो 7 ज़मीनों का तौक उसके गले में डाला जाएगा। ये मैं नहीं कह रहा, ये उलमा से पूछें, यहाँ मुफ्ती साहब बैठे हुए हैं, ये आके नामदार सल्लल्लाहु अलैहि वसल्लम का नाम लेते हैं। कलमा पढ़ना ऊँचा ऊँचा तो बड़ा आसान है, लेकिन मामलात में जो है ना हम बहुत पीछे हैं। और ये जमात जिसके ऊपर देखिए ना, हमारी जमात सियासी जमात नहीं है, याद रखें हमें सियासत से कोई गरज नहीं है। जो मर्जी कोई करे वो उनका काम है, और ना हम अपनी तरफ से कोई फतवा दे सकते हैं कि ये करो, ये तो हुकूमत वक्त की हुकूमत का काम है, जो वो कहेंगे वो करेंगे। कोई ताल्लुक नहीं इस जमात का किसी सियासी जमात से, ये इनफरादी उनका फेल है, जो मर्जी करें। हमारा काम ये है कि लोगों को बुलाएं, उनको दीन की बात बताएं और उन्हें दीन की बात पर चलने के लिए जिक्र करवाते हैं। अगर ये जिक्र करने के बाद आप दीन पर नहीं चलते हैं तो हजरत फरमा रहे थे इनको बता देना कि जिक्र की कोई आपको फायदा नहीं होगा। आज आप तहिया करें, इरादा करें कि मैंने खुदा और रसूल को जवाब देना है, जो मेरा ज़मीर कहता है मैं वो करूं। देखो बात यह है कि आप भी पढ़े लिखे हैं, रोज़ाना जाते हैं, मौलवी साहबान आपको खुतबों में बताते हैं, दरस कुरान में बताते हैं, दरस हदीस में बताते हैं कि, और ये पढ़ते हैं कि आप जो है ना क्या करें, वबिल वालिदैन एहसान, वज़िल क़ुरबा, वल यतामा, वल मसाकीन, वबन सबील, वसाइलीन, वफिर रिकाब, और उसके बाद क्या है, नमाज इक़ामत सला व इताअ ज़कात। ये नहीं करेंगे तो ज़कात भी दे दी, किस माल की, हराम के माल की। बहन का माल खाया हुआ है, भाई का माल खाया हुआ है। मैं आपको मिसाल दे सकता हूँ, मैं अपनी मिसाल भी दे सकता हूँ। हमारे गांव में, हमारे शहरों में मुख्तसर सी ज़िंदगी के लिए लोगों ने अपनी ज़मीनें जो है वो हिस्सा से ज़्यादा ले ली है, और वो समझते हैं कि बस मैं कामयाब हो गया, उसको मैंने शिकस्त दे दी। वो ये नहीं समझता इसने अपनी कब्र जो है उसको सांपों और बिच्छों से भर लिया। अगर किसी की आपने एक पाई भी देनी है तो वो भी दें, लेकिन ये जो हिस्से हैं ना, खुदा और रसूल को माने, इस जमात को बदनाम ना करें, ये नेकों की जमात है, ये सालहीन की जमात है, हम उस जमात के साथ लगे हुए हैं, जमात को ना आप करें। ये जवानी का तो शौक था, बड़ा शौक होता है, ये सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम है। सबसे पहले एक मौलवी साहब थे, उन्होंने एक हमारे वहाँ काम करता था मरकज़ में, उसने ना दाढ़ी रख ली छोटी सी, जैसे रोज आप देखते हैं खिलाड़ियों ने भी रखी हुई है, और हिंदू खिलाड़ी आते हैं उनकी भी है, और ईसाइयों की भी है, और पहलवान जो आजकल लड़ते हैं रेसलिंग वाले उनकी तो इतनी लंबी लंबी दाढ़ियाँ भी हैं, लेकिन अक्सर लोगों ने रखी हुई है, काली कर लेते हैं। ये काली करनी जो है ना, इसके बारे में फतवा किसी मुफ्ती से लें। जवानी नहीं आ सकती दोबारा, ये हुसन है मर्द का, इस हुस्न को जो है ना आप पामाल ना करें। जो साथी दावा देते हैं कहते हैं इसको कुछ ना कहो, ये इतने जमा हो गए, भाई जी 70 आदमी आ गए, एक जी 150 आ गया, मैंने इनको दावत दी, ओहो बड़ी वाह वाह होगी जी, फलां शख्स ने तो इतने आदमी इकट्ठे कर लिए। उनको पहले ये बताएं कि आप जिस जमात में आ रहे हैं इस जमात का ये जब्त है। जमात जब नाम लिया जाता है कि जमात, इसका मतलब यह है कि डिसिप्लिन है, वो किसी जाब्ते के तहत चल रहे हैं, वरना ये क्राउड होता है। मैंने पहले अर्ज किया है कि हम जब किसी भी सियासी जमात से हमारा ताल्लुक ना, हम चलते रहते हैं ना, कोई रजिस्टर है कि आपके नाम लिखे जाते हैं। मैं अल्लाह के लिए, अल्लाह का नाम आपको सिखाया जाता है, और वो हमारे मशायख ने हमें बताया जो आप तक पहुंचता है। अगर आपको यहां की बातें अच्छी नहीं लगती तो हमने आपसे वोट नहीं लेने, ना आपसे पैसे लेने। आप रहे इतने दिन, आपने सुबह शाम जो खाना खाया, मैं तो कसमियां कहता हूं ऐसा खाना मैं आपने घर में तो नहीं खा सकता। किसी ने कहा है कि इसके पैसे दे के जाओ, जब ये सारा कुछ हम कर रहे हैं, ये सब हो रहा है, और आप लोगों ने मेहनत भी बड़ी की है। ये तो है जो पैगाम हजरत जी आपको देना चाहते थे। आज उनकी तबीयत खराब थी इसलिए चले गए, उन्होंने कहा कि बड़ी सख्ती से बता देना कि मामलात को दुरुस्त फरमाएं, बहनों का हक अदा करें, भाइयों का हक अदा करें, किसी का लेना देना है उसको दें, डीलिंग में साफ सुथरे हों। लोग कहें कि अगर कुछ देखना है मामलात में साफ तो देख साहब की जमात में। इसी पर हम इत्तेफाक करते हैं और ये दुआ करते हैं, हम जिसको दावत दें उसको पहले ये बता दें कि ये जमात क्या है। एक बंदे घेरने की जरूरत नहीं है कि जी मैंने 2.5 लाख आदमी जमा कर लिए, वो उन सियासी जमातों का काम। यहाँ चंद भी अगर जिक्र करने वाले होंगे ना, और आप जिक्र कर रहे होंगे तो लोग जुड़ते जाएंगे, आपकी शक्ल देख के, आपका हुलिया देख के, आपके हालात देख के, आपके मामलात देख के खुद जुड़ते जाएंगे। इसलिए दावत देते हुए जब बताएं कि भाई कोई हलाल आराम की भी तमीज है कि नहीं पहले से, अगर उसको बात अच्छी लगे तो ठीक है। डंके की चोट पे हमारे हजरत जी रहमतुल्लाह ने मसला बताया करते थे, और अल्लाह के फजल से जब तक रहे तो बातल मजाहब और फिरकों को जुर्रत नहीं होती थी उस इलाके में कोई बात कर रहे, और ये भी नहीं है कि उनके पास नहीं आते थे, हजरत के पास वो लोग भी इकट्ठे आकर बैठे जाते थे। और फिर ये भी नहीं है कि ये हमने जिक्र किया है बस, अगर कोई एक थप्पड़ मारे तो मैं दूसरा गाल कर लूं, फिर उसको सुन मारे, जुर्रत पैदा करता है जिक्र अल्लाह। अगर ये जुर्रत आपने पैदा नहीं हो सकते तो फिर खुसरे तो नहीं आपने पैदा करा। अल्लाह का नाम इसलिए लिया जाता है। फिर दूसरी बात यह है, खुदा के वास्ते ये जो अमाल साले में आते हैं, आपका रिया जो है, रियाकारी को छोड़ें, तकब्बुर को छोड़ें, गरूर को छोड़ें, मिलाएं ये खाक में मिल जाएगा, इधर खुद ही मिला दें इसको, हसद को छोड़ें, सब नेकियों को खा जाता है, आपकी नेकियों को इस तरह खाता है जैसे आग खुश लकड़ी को खाती है। किसी को देखें ना तो खुश हो जाए इसके पास रिस्क है, अल्लाह ताला इसे और दे। मैं आपको बताऊं, कहना नहीं चाहिए कि मैंने हजरत जी को देखा है, अपने उनका बेटा जाता था जब इकलालत स्कीम थी से इस्लामाबाद, वैगन में बैठ के जाता था, और हजरत के बाद جمعے والے دن عام دنوں میں بھی ایک لائن لگی ہوتی ہے مانگنے والوں کی, اور میں نے کئی دفعہ خود کئی غریبوں کے لیے اپیل کی. ایک عورت آئی, اس نے کہا میری بہن کا آپریشن ہے, 75,000 روپے لگتے ہیں. تو میرے بیٹے نے کہا 25,000 تو میں چھڑا دوں گا, نہیں لاکھ لگتا ہے. اس نے کہا 25,000 روپے جو ہیں وہ تو میں کہہ دوں گا ڈاکٹر نہیں دیں گے, لیکن 75,000 آپ نے اسپتال کے دینے. اس نے کہا میرے پاس تو پائی بھی نہیں ہے. میں نے حضرت جی سے جا کے عرض کی, حضرت جی نے کہا کہ جی اس کو 75,000 روپے. لاکھوں میں لوگوں کو تقسیم کر رہے ہیں, لیکن اپنے بیٹے کو وہاں سے ویگن پہ جاتا تھا اسلام آباد پڑھنے کے لیے, جب وہ ٹریننگ کر رہا تھا انٹرنشپ. فضول خرچی سے بچتے ہیں لیکن غریبوں اور مسکینوں کو دیتے ہیں. ہمارے محلوں میں لوگ غریب رہتے ہیں, لیکن حضرت نے, مجھے ایک مولوی صاحب بتا رہے تھے کہ آپ کے حضرت نے میرے دو بیٹے جب انجینئرنگ میں داخل ہو گئے, میرے پاس تو اتنے پیسے نہیں تھے, مولوی کی کیا تنخواہ ہوتی ہے, کہتے حضرت جی نے, اس نے گنا کہ اتنے 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 کر کے, اس نے کہا پتہ نہیں 2.5 لاکھ یا 4 لاکھ, مجھے ابھی صحیح فگر یاد نہیں ہے. یہ آپ کے حضرت جی نے ان کی فیس دے دی. میں ادھر لاہور میں تھا, ایک ہمارا ڈرائیور تھا, اس ایک دن اس کی شکل جو ہے میں نے دیکھی, میں نے کہا یہ پریشان ہے. میں نے کہا کیا پریشانی ہے؟ کہتے ہیں اس کو سارے ڈرائیور جب مجھے لے کے آ رہا تھا تو سب سلام کرتے تھے بہنوں. میں نے کہا یہ تیرے ساتھ کام کرتے رہیں, یہ کیا ہے, کیا تعلق ہے؟ کہتے جی میری اپنی گاڑیاں تھیں اور یہ اس پہ کام کرتے تھے. میں نے کہا پھر کیا ہوا؟ کہتے جی ایک گاڑی ایک محلے میں جا کے لے کے گیا لاہور میں, کہتے گھر مل کے آیا, باہر آیا تو گاڑی لے 70 پتہ نہیں کتنے لاکھ کا بتا رہا تھا نقصان ہو گیا. پھر نقصان در نقصان, پھر ڈرائیوری پہ آ گئے. کہتا ہے بچہ میرا پڑھتا ہے بہاول پور میڈیکل کالج میں, اور پچھلے سال بھی اس کو فیس نہیں دے سکا داخلہ, اس نے امتحان نہیں لیا. اس دفعہ بھی پیسے نہیں ہیں کہ وہ اگلے امتحان داخلے کے پیسے جمع کریں. اب میں بڑا پریشان ہوں. میں نے کہا کتنے لگیں گے؟ انہوں نے کہا 15,000 روپیہ. یہ پتہ نہیں 2007 کی بات ہے یا 6 کی. تو میں نے کہا 15,000, ہماری تنخواہ بھی 50,000 تھی اس وقت یا زیادہ ہوگی, لیکن جیب میں پیسے نہیں ہوتے تھے. میں نے اسے کہا کہ میں اس تاریخ تک بندوبست کرتا ہوں. اب میں سوچا کس کو کہوں. میں نے کہا جس کو کہوں گا وہ کہیں گے میرے صاحب نے نیا طریقہ نکالا ہے کمائی کا. اب شرم بھی آتی تھی. سوچ سوچ کے میں نے حامد صاحب ہیں لاہور کے, میں نے انہیں کہا حامد یہ مسئلہ ہے. انہوں نے کہا بات ہی کوئی نہیں, اس کا کدھر ہے بینک؟ میں نے کہا فلاں جگہ ہے, یہ بینک کا نمبر ہے یہ. اس نے نہ 10,000 دیے بینک میں, 5,000 میں نے دیے, 15,000 اور اس کو دے دیے. اس کا بیٹے کی امتحان ہو گیا, اور غریبوں کے بچے پڑھتے بھی خوب شوق سے ہیں. وہ جب ڈاکٹر بن گیا نا تو وہ ملنے آیا, اس کے لباس سے اندازہ ہو رہا تھا کہ غریب آدمی ہے. زمینیں تھیں, لیکن اس نے چاروں بچوں کو, ایک ڈاکٹر بنا, کوئی انجینئر بنا, کوئی چارٹرڈ اکاؤنٹنٹ بنا. میں نے کوئی زمین بھی ہے؟ کہتے زمین بھی پاک پتن میں میری ہے. میں نے حضرت جی سے بات کی, حضرت اس طرح سے نا وہ میرے ساتھ واقعہ پیش آئے. حضرت نے کہا کہ تو کمال آدمی, ہم نے اس کے لیے فنڈ رکھا ہوا ہے, آپ بتا دیں ہم اس بچے کے لیے پیسے دیتے. آپ نے بچے کو جو ہے نا ویگن سے بھیج دیتے, کاریں دو گھر میں کھڑی ہوتی ہیں. ہم اپنے پہ تو خرچ کر لیتے ہیں لیکن بہن پہ نہیں خرچ کرنا. حضرت نے اپنی بھانجیوں کے اوپر جو خرچ کیا ہے ان کی شادی کے اوپر, میں اس کا چشم دید گواہ ہوں. اور جو اپنی والدہ کی خدمت کی وہ بھی میرے خیال تاریخ میں ملتی ہے, کتابوں میں ملتی ہوگی, ایسی کسی نے خدمت اپنی ماں کے لیے کی ہو. ساتھیوں کی جو خدمت کر دیں, بات لمبی ہو جائے گی, مختصرا یہ عرض ہے اس جماعت کو میں بدنام نہ کروں, میرا کردار ایسا ہو. دیکھو نا کچھ گناہ ایسے ہیں جو آپ کے اور اللہ کے درمیان ہیں, وہ ستار العیوب ہے, آپ کے عیبوں پہ پردہ ڈالا ہوا ہے. ورنہ تو ہو سکتا ہے کہ جس طرح ہمارے اعمال ہیں نا آپ نے تو بہت نیک اعمال کرتے ہوں گے، میں اپنے اعمال کی بات کرتا ہوں، قسم سے مجھے حیوانوں کی طرح زندگی بسر کر رہا ہوں. لیکن وہ ستار الوجوب ہے، پھر پردہ ڈالتا ہے. لیکن جو معاملات آپ کے ایک بندے سے بندے تک ہیں وہ نہیں معاف کرے گا. اور قرآن پڑھتے ہیں آپ، قرآن مجید آپ پڑھتے ہیں اور وہ عبارتیں پڑھتے ہیں تو قرآن آپ پہ لعنت بھیجتا ہے کہ تو مجھے پڑھتا ہے اور اس پہ عمل نہیں کرتا. معاملات کی بہت پابندی، حضرت اس بات پہ سخت پریشان. آپ کو یقین کہتا ہوں، میں نے حضرت سے ایک دفعہ کہا بھی، یہ بات آپ سن لیں غور سے. جب مسجد سے نکلے میں نے کہا حضرت آپ کو کوئی ٹینشن تو نہیں ہے؟ کہتے ہیں ایک ٹینشن. میں نے پھر حضرت کے گھر والوں سے پوچھا، انہوں نے کہا کوئی ٹینشن اور نہیں ہے سوائے جماعت. دیکھیں نا، اکثر ہمارے ساتھی جو ہیں نا ان میں سے لوگوں کے ساتھ ڈیلنگ کرتے ہیں تو وہ پھر کہتے ہیں کہ یار یہ دیکھو، ویسے تو سر مارتے ہیں اور چوں چوں کرتے ہیں اور ان کی عادتیں دیکھو، اس ایک آدمی کی وجہ سے. یہ بیگ صاحب کا ساتھی ہے، یہ ہم نے پلے باندھ لینا ہے. باقی ساری یعنی دعا کریں گے. میں آپ کو بتاؤں، یہ وہ ہستیاں ہیں نا، اگر گھر بیٹھ کے ان کے ساتھ توجہ آپ کریں نا، آپ کی طرف ان کی توجہ رہتی ہے. یہاں آنا سر آنکھوں پر، یہاں رہنا سر آنکھوں پر. یا جو کچھ آپ نے کیا ہے کمائی کا، اللہ تعالیٰ آپ کو اجر عظیم عطا فرمائے، آپ کی سوچ سے بھی زیادہ عطا فرمائے. لیکن جو شیخ کہتے ہیں اس پر اگر آپ عمل کریں گے تو یہ سارا جو ہے نا سونا نہیں بلکہ پتہ نہیں کیا بن جائے گا. اللہ تعالیٰ مجھے بھی اور آپ سب کو بھی عمل کرنے کی توفیق عطا فرمائے. اب اس کے بعد وہاں زیارت ہوگی، میاں صاحب ساتھ ہیں، غور رحمان صاحب ہیں، ریاض صاحب ہیں، یہ اکابرین میں آتے ہیں اور اللہ تعالیٰ ان کی عمروں میں برکت عطا فرمائے. ہم ان کے ساتھ جائیں گے، بھاگ دوڑ نہیں کرنی. جیسے پہلے بتایا نا، یہ بہت ادب کی جگہ ہے، یہ انتہائی ادب کی جگہ ہے. آپ آرام سے جائیں یا ادھر ہی بیٹھے رہیں، میاں صاحب ادھر بیٹھے ہوئے جو ان کے ساتھ آئے ہیں اس کمرے میں، یا ادھر، آپ کو ادھر اتنا ہی فائدہ مل رہا ہوگا. آپ دیوار کے ساتھ لا کے بیٹھ جائیں، باہر بیٹھ جائیں، جوتیوں میں بیٹھ جائیں، آپ کو اتنا ہی فائدہ ہوگا جتنا آگے میاں صاحب کے ساتھ کوئی بندہ گیا. اس لیے بھاگ دوڑ نہیں کرنی، آرام سے چلنا ہے. میں کہتا ہوں وہ وقت آ جائے جب لوگ جو ہے نا وہ اخباروں میں اور رسالوں میں دیں کہ اگر انسان دیکھنے تو جا کے بیگ صاحب کی جماعت دیکھے. وہ وقت آ جائے. کو آمین. تو ابھی میں میاں صاحب سے عرض کروں گا کہ جماعت ان کے ساتھ جاتی ہے، میاں صاحب کو کم از کم آگے جانے دینا، یہ نہ ہو کہ یہ پیچھے رہ جائیں اور آپ پہلے پہنچ جائیں. ہاں آپ کہہ رہے ہیں حضرت، یہ بھی آپ کے پیچھے آ جائیں. غور رحمان صاحب، ریاض صاحب، ریاض صاحب ذرا